360 में क्या IPPs के साथ बिजली की कीमत के मुआहिदों पर नजर सानी मुल्क में बिजली सस्ती कर सकती है, जानेंगे आज के शो में।
बिलें बहुत ज्यादा कर दिए, गरीब आदमी कहाँ से देगा? 25-30 हज़ार आदमी कमाता है तो 24,000 का बिल आया है, कहाँ से देगा बंदा?
महंगाई इतनी हो गई है, बाबा बहुत ज्यादा परेशान है लगे हैं और बिल भी बहुत ज्यादा आते हैं। अब इस वजह से बाबा कहते हैं कि मैं तुम्हारी पढ़ाई अफोर्ड नहीं कर सकता हूँ, तो अब मुझे डर है कि मेरी पढ़ाई ना इस वजह से छूट जाए।
50,000 ये तनख्वाह आ गया और बिल हमारा बिजली का 26,000 आ गया। अब इसको हम इसको भरें या घर का खर्चा चलाएं, और गैस का भी इतना महंगा है कि किसको पूरा करें? अब बच्चों की फीसें भी नहीं वो उभारी जाएंगी। अब पिछले महीने जो फीसें इतनी चढ़ी हुई थी, वो वाइफ की एक चेन थी उसके मैंने बेच के फिर उनकी फीसें पूरी करी जाएंगी।
इस वक्त पाकिस्तान के कोने कोने से ऐसी ही कहानियां हमें देखने को मिल रही हैं। बिजली की कीमतें निचले और दरमियाने तबके की पहुंच से निकलती जा रही हैं। अवामी एहतजाज के बाद हुकूमत और अवामी नुमाइंदे इस बहरान की वजह और इसके जिम्मेदारों को ढूंढ रहे हैं। वॉइस ऑफ अमेरिका के वाशिंगटन स्टूडियोज में आप सबको खुश आमदीद। आप देख रहे हैं प्रोग्राम व्यू 360 और मैं हूँ असदुल्ला खालिद। बिजली बहरान के जिम्मेदारों को ढूंढने की कोशिश पाकिस्तान के ऐवान बाला यानी सेनेट की कायमा कमेटी बराए तवानाई भी कर रही है। कमेटी ने चंद रोज पहले तजवीज किया है कि पाकिस्तान में बिजली के बहरान को हल करने के लिए जरूरी है कि बिजली पैदा करने वाली खुद मुख्तार कंपनीज या IPPs के साथ किए गए मुआहिदों और उनके साथ तय की गई कीमतों पर नजरसानी की जाए। क्या मुल्क में बिजली पैदा करने वाली कंपनियां या IPPs ही इस मसले की जड़ है? आज के प्रोग्राम में इसी हवाले से बात करेंगे। पाकिस्तान की बिजली की पैदावारी सलाहियत मुल्क की अपनी जरूरत से तकरीबन दो गुना है। सेनेट की कायमा कमेटी में पेश किए गए आदाद व शुमार के मुताबिक मुल्क की कुल पैदावारी सलाहियत तकरीबन 45,000 मेगावाट है, जबकि पाकिस्तान में गर्मी के मौसम में बहुत ज्यादा इस्तेमाल के बाद भी कुल तलब तकरीबन 26,000 मेगावाट रहती है। कमेटी को दी गई ब्रीफिंग के मुताबिक मुल्क में IPPs की कुल तादाद 104 है, जो कि मुल्क में तकरीबन 27,000 मेगावाट बिजली पैदा करने की सलाहियत रखती हैं, जबकि सरकारी शोबा अंदाजन 18,000 मेगावाट तक बिजली पैदा कर सकता है। इसका मतलब है कि पाकिस्तान के पास अपनी जरूरत से तकरीबन 19,000 मेगावाट बिजली ज्यादा है। मुल्क की बिजली पैदा करने की सलाहियत और तलब में यह फर्क इस वक्त आवाम के लिए एक अजाब बन चुका, जिसे हुकूमत कैपेसिटी पेमेंट की मद में वसूल कर रही है। इसी बारे में मजीद बात करते हैं। वॉइस ऑफ अमेरिका के आसिम अली राना इस वक्त इस्लामाबाद से हमारे साथ हैं। आसिम, बिजली के बिलों की वजह से मुख्तलिफ इलाकों में जो एहतजाज हो रहे हैं, क्या मीडिया पर उनकी मुनासिब कवरेज हो रही है?
बिल्कुल असद, इस वक्त यहाँ पर पाकिस्तान भर में बिजली के भारी बिलों के खिलाफ एहतजाज का सिलसिला लगातार जारी है, लेकिन मीडिया पर जो इसकी शिद्दत जो पहले नजर आ रही थी वो अब नजर नहीं आ रही। बताया जा रहा है कि इस हवाले से हुकूमत की तरफ से मीडिया के इदारों को ये दरख्वास्त की गई है कि इसको बहुत ज्यादा हाइप ना दी जाए, बहुत ज्यादा इसको ना दिखाया जाए, जिसकी वजह से अब इसकी शिद्दत में कुछ कमी नजर आ रही है कि मीडिया पर इतनी ज्यादा कवरेज नहीं हो रही। लेकिन फिर भी इसके बावजूद क्योंकि एहतजाज का सिलसिला लगातार जारी है, मुल्क के मुख्तलिफ शहरों में ताजर तंजीमें जो है वो लगातार एहतजाज कर रही है और उनका कहना है कि किसी भी सूरत इस कदर महंगी बिजली उनके लिए काबिल कबूल नहीं है। लिहाजा एहतजाज का सिलसिला जारी है, लेकिन इसकी कवरेज जो है वो उस तरह से नहीं हो रही जिस तरह की बिल्कुल इस दौरान के आगाज में शुरू हुई थी। अब उसमें काफी नुमाया तौर पर कमी देखने में आ रही है।
आसिम, आने वाले महीनों में कैपेसिटी पेमेंट और बाकी डिफरेंट अगर हम हेड्स देखते हैं तो उनमें बिजली की कीमतों में दोबारा से इजाफा मुतवक्के है। कितना इजाफा मुतवक्के है बिजली के बिलों में? क्या कहते हैं इस हवाले से कुछ डॉक्यूमेंट्स या पावर डिवीजन के लोग?
असद, इस हवाले से जो सबसे ज्यादा जो बात की गई वो यहाँ पर पाकिस्तान की दीवान बाला यानी सेनेट के मेंबर सेनेटर मुश्ताक अहमद थे, जिन्होंने एक टीवी शो में दावा किया कि अगले कुछ दिनों में इसकी कीमत 85 रुपए फी यूनिट तक जाने वाली है, जिसके बाद इस बारे में बहुत ज्यादा बात शुरू हुई। लेकिन हुकूमत का कहना है कि फौरी तौर पर अगर इसमें कोई इजाफे का इम्कान नहीं, लेकिन इसमें जो वहाँ पर फ्यूल एडजस्टमेंट चार्जेस हैं, मिसाल के तौर पर अगस्त के महीने में जो पेट्रोल की कीमत में इजाफा हुआ, डीजल की कीमत में इजाफा हुआ, उसके बाद 2.07 रुपए फी यूनिट जो है वो चेक किया जा रहा है कि वो यहाँ पर नेप्रा उस चीज को अनाउंस कर देगा। इसके साथ साथ जो फ्यूल की लगातार बढ़ती हुई कीमतें हैं उसकी वजह से कीमतों में इजाफा हो सकता है, लेकिन मौजूदा जो हालात है उसमें वहां पर रिलीफ भी मिलता हुआ नजर नहीं आ रहा। IMF के साथ जो बातचीत की जा रही थी उसमें भी यह वहां पर सिर्फ 200 यूनिट तक की बात की जा रही है कि 200 यूनिट तक वाले जो सार्फिन हैं उनको यहां पर रिलीफ मिल सकता है, जो कि सिर्फ 10% बनते हैं। 90% सार्फिन को उसी तरह भारी बिल जो है वो अदा करने होंगे और उनके लिए अभी फिलहाल कोई रिलीफ नहीं है। लेकिन अगर ये फ्यूल एडजस्टमेंट चार्जेस या अगर कोई मजीद नया टैक्स लगाकर कीमतों में इजाफा किया जाता है तो बहरहाल मजीद शिद्दत इख्तियार कर जाएगा।
آسم, دو چیزیں اور آپ کی باتوں سے, یہ اور خاص طور پہ جو آئی ایم ایف کے ساتھ گورنمنٹ نے اپیرنٹلی کمیونیکیٹ کیا اور چاہ رہے تھے کہ کچھ ریلیف دے سکیں, دیٹس واٹ وی ہیو ہرڈ جو گورنمنٹ کی طرف سے سامنے آیا. گورنمنٹ کہتی کیا ہے اس پہ آج, خاص طور پہ جب یہ رپورٹ ہو رہا ہے میڈیا پہ کہ آئی ایم ایف نے یہ کہہ دیا ہے کہ 200 یونٹس تک آپ ریلیف دے سکتے ہیں, ان کی انسٹالمنٹس کر سکتے ہیں, اس کے علاوہ آپ ریلیف نہیں دے سکتے. اب حکومت کا موقف کیا ہے؟
اصل اس میں بھی خاصی مشکل صورتحال ہے, کیونکہ صرف 200 یونٹ تک کے جو صارفین ہیں صرف ان کے لیے کہا جا رہا ہے کہ ان کو کچھ کسی حد تک ریلیف دیا جا سکے گا, لیکن یہ ریلیف بھی صرف یہ ہے کہ ان کے اوپر کوئی جرمانہ عائد نہیں کیا جا سکے گا, ان کے جو پیسے ہیں وہ آئندہ کچھ ماہ میں یعنی کہ سردیوں کے دنوں میں ان سے وصول کیے جائیں گے. یہ ریلیف نہیں ہے بلکہ صرف ڈیلیڈ پیمنٹ کے طور پر کہا جا سکتا ہے کہ یہ ان کو دیا جائے گا. لیکن اس کے ساتھ ہی گیس کی قیمتوں میں بھی اضافہ کرنے کا کہا گیا ہے کہ آئی ایم ایف کی طرف سے کہ اگر آپ کسی حد تک کوئی بھی ریلیف دیتے ہیں تو آپ کو گیس کی قیمتوں میں بھی اضافہ کرنا ہوگا. حکومت کا اس حوالے سے موقف یہ ہے کہ ہم کوشش کر رہے ہیں, لیکن جس طرح سے ان کا یہ کہنا ہے تو جو صورتحال ہے, جو مالی صورتحال ہے, ملک کی معیشت کی جو صورتحال ہے, اس میں کسی بھی قسم کا ریلیف دینا حکومت کے لیے, خاص طور پر نگران حکومت کے لیے, اس قدر ممکن نہیں ہے. البتہ اس پہ جو وہاں پر جس پر سینٹ کی قائمہ کمیٹی بجلی نے جو بات کی, اس میں آئی پی پی کے ساتھ جو ہے اس کے اوپر ریویو کرنے کے حوالے سے بات کی جا رہی ہے. اس کے اوپر بہت زیادہ فوکس ہے گورنمنٹ کا کہ اگر ان سے دوبارہ بات چیت کی جائے تو یہاں پر اس میں کچھ بہتری آ سکتی ہے. اس کے ساتھ ساتھ نگران وزیر بجلی, انہوں نے یہ بھی کہا ہے کہ یہاں پر بجلی کے جو ریکوریز ہے اس کو زیادہ مؤثر بنایا جائے اور خصوصی عدالتیں بنا کر تمام کی تمام رقم جو ہے وہاں پر وہ وصول کی جائے.
بہت بہت شکریہ عاصم, آپ ہمیں اپڈیٹ کر رہے تھے اس وقت جو سچویشن ہے اسلام آباد میں, اور خاص طور پہ گورنمنٹ کیا سوچ رہی ہے اور آئی ایم ایف نے کیا کہا ہے. آن ورڈس جس طرح سے بجلی بڑھنے کی بات سینیٹر مشتاق کے حوالے سے بھی آپ نے کوٹ کی کہ 85 روپے سینیٹر مشتاق کا کہنا ہے کہ جا سکتی ہے بجلی کی قیمت, لیکن اوور آل اس سال کے اینڈ تک ڈفرنٹ انالیسز جو آ رہا ہے اس کے مطابق 90 روپے فی یونٹ تک بھی بجلی کی قیمت جا سکتی ہے. تو سینیٹ میں ہونے والی سماعت میں توانائی کی اس قائمہ کمیٹی نے ایک بڑی بحث کا جو آغاز کیا ہے, جس میں آئی پی پیز کے ساتھ ہونے والے معاہدوں پر نظر ثانی کی سفارشات کی گئی ہیں. کمیٹی کا کہنا ہے اس حوالے سے کہ ملک کے عوام کو اس وقت تک ریلیف نہیں مل سکتا جب تک پاور ڈویژن کی جانب سے نااہل افسران کو فارغ نہیں کیا جاتا. اسی کمیٹی کے رکن سینیٹر بہرمن تنگی اس وقت ہمارے ساتھ موجود ہیں, 4 سدا سے ہمیں جوائن کر رہے ہیں, ان سے اس بارے میں مزید بات کرتے ہیں. سینیٹر بہت شکریہ ہمیں جوائن کرنے کا. مختلف حکومتوں نے آئی ٹی پیز کے ساتھ معاہدے کیے, آپ کیا سمجھتے ہیں جن شرائط پر یہ معاہدے کیے گئے وہ ٹھیک تھیں؟
بسم اللہ الرحمن الرحیم. اسد, میں نے آپ کی بھی باتیں سنی اور جو آپ نے لائن پہ لیا ہے فرام اسلام آباد, تو ان کی بھی باتیں میں سنی. دیکھیے, میں ان تمام باتوں سے متفق نہیں ہوں. میں ایز اے اسٹینڈنگ کمیٹی پاور ممبر اور پاکستان پیپلز پارٹی کے ایک پارلیمنٹیرین, تو میں سمجھتا ہوں کہ میں اس وقت بھی گاؤں میں بیٹھا ہوں اور اس وقت بھی بجلی نہیں ہے, لوڈ شیڈنگ ہے. لیکن اگر آئی پی پی کے ساتھ ہم بیٹھ کے ری وزٹ کرتے ہیں اور آئی ایم ایف کے طرف سے ہم ریلیف دینا چاہتے ہیں عوام کو, تو وہ جو ریلیف ہے یہ سسٹینیبل ریلیف نہیں ہے. اور آئی پی پی کے ساتھ بیٹھ کے اور ڈالرز میں اس نے جو ایگریمنٹ کی ہے, اگر اس کو ری وزٹ کر لی تو بھی اتنا ریلیف نہیں ملے گا عوام کو. جب تک آپ سسٹم کو ٹھیک نہیں کرتے ہیں, اس وقت خیبر پختونخوا میں 5 کروڑ یونٹس کی چوری ہو چکی ہے, جو 77 ارب روپے کا یہ چوری بنتی ہے. ابھی آپ مجھے بتائیں, جب آپ کے 186,000 لوگ امپلائیز ہے ڈسکوز میں, اگر وہ لوگ اربوں روپے کی ریکوری بھی نہیں کرتے ہیں, اگر وہ لوگ اربوں روپے کی چوری بھی منع نہیں کرتے ہیں, اگر وہ لوگ 186,000 5 لاکھ رشتہ داروں کو اور 5 لاکھ اپنے محلوں میں بجلی فروخت کرتی ہیں, تو یہ 15 لاکھ, تو یہاں بجلی بھی اربوں روپے کی بنتی ہے, وہاں پر چوری کے پیسے بھی اربوں روپے کے بنتے ہیں, وہاں پر جو بل نہیں دیتے, جو ڈیوز ہے آلریڈی وہ بھی اربوں روپے کی ہیں. تو یہ مجھے بتائیں کہ جب تک آپ سسٹم کو ٹک نہیں کرتے, آپ آئی ایم ایف سے پر ٹائم بینگ ریلیف دے دیں, آپ اگر آئی پی پی کے ساتھ بیٹھ کے ری وزٹ کر لیں, تو یہ سسٹم ٹھیک کرنا چاہیے. اور آج مجھے خوشی ہوئی ہے کہ خیبر پختونخوا میں ایک فیصلہ آ چکا ہے کہ تحصیل سطح پہ ایک کمیٹی ٹاسک فورس بنائیں, جن لوگوں کے پاس ڈیو سے وہ جمع کر لیں, جو لوگوں نے ڈائریکٹ کنیکشن لیا ان کو ڈسکنیکٹ کر لیں, اور جو مفت بجلی لیتے ہیں ان کی بھی بارے میں سوچنا چاہیے. तो अगर हम इस सिस्टम को ठीक करते हैं तो आप बेशक आईपीपी के साथ रिविजिट करके उनसे भी जब आपको रिलीफ मिलेगा वो सस्टेनेबल रिलीफ होगा।
अभी तो सेनेटर साहब आप जो कमेटी में डिस्कस कर रहे हैं मुद्दा, कमेटी में जो चीजें डिस्कस हो रही हैं वो तो ये हो रही हैं कि आईपीपी के साथ जो मुआहदे हैं उन पे नजरसानी की जाए। आप कह रहे हैं कि पूरा सिस्टम ठीक होना चाहिए, इस बात में कोई शक नहीं है, सब यही कहते हैं कि सिस्टम ठीक होना चाहिए, लेकिन सिस्टम ठीक क्यों नहीं हुआ आज तक? फिर
असद मैं यही तो आपको बता रहा हूं कि हमने आईपीपी के साथ रिविजिट के लिए कहा है और एज ए मेंबर ऑफ द स्टैंडिंग कमेटी सबसे ज्यादा मुझे दुख होता है इसलिए कि मैं गांव का रहने वाला हूं, मिडिल लोअर क्लास का बंदा हूं, ये एक पंखे वाला और दो बल्ब वाला चोरी नहीं करते हैं, वो अपना बिल गरीब लोग किसी जगह से पैदा करके पैसे देते हैं, बिल जमा करते हैं, लेकिन जिनके घरों पे 5-10 एसी से वो चोरी करते हैं, क्या आईएमएफ ने हमें कहा है कि आप चोरी मत रोकें? क्या आईएमएफ ने
लेकिन चोरी तो रुकी क्यों नहीं आज तक? जैनब साहब चोरी रुकी क्यों नहीं? पीपल्स पार्टी की भी तो गवर्नमेंट रही इससे पहले। अगर हम पॉलिटिकल स्कोरिंग से अगर बाहर निकलते हैं, सिस्टम में जो इस वक्त फ्लॉज हैं उनको फिक्स होने की जरूरत है। आईपीपीएस के मुआहदे आप किसी फैक्टर समझते हैं? किसी हद तक फैक्टर है, उनके साथ नजरसानी होती है, कितने परसेंट डिफरेंस आएगा, कितना रिलीफ मिल सकता है उससे आवाम को?
इसमें बिल्कुल लास्ट मीटिंग में और अभी 14 को फिर हमने मीटिंग कॉल की है, आईपीपीज 46 आईपीपीज में 34 ने 2020 से रिविजिट शुरू किया है जिनके साथ टेबल टॉक्स और मीटिंग हो रही है। 46 में 34 ने अभी उनके जो एग्रीमेंट फाइनल हो जाए तो उनसे आवाम को रिलीफ मिलेगा।
कितना रिलीफ मिलेगा आपकी कैलकुलेशन क्या है, कितना रिलीफ मिलेगा इससे?
मैं आपको आपको कह रहा हूँ कि 5-7% रिलीफ गरीब आवाम को मिलेगा।
लेकिन 5-7% सेनेटर साहब, 5-7% माजरत के साथ 5-7% से क्या फर्क पड़ेगा? एक तो वो जब हम खासतौर पे जो बिजली के माहिर हैं, बिजली की जो रिपोर्ट्स हैं अगर हम इन एक्सपर्ट्स की देखें तो वो कहते हैं कि मुफ्त बिजली भी इस वक्त मिल जाए तो सिस्टम की जो कॉस्ट है वो भी 40-50 रुपए पर यूनिट बिजली का देगी आवाम को। तो आप उस हवाले से आपने कितनी बात की है इस पूरे सिस्टम में?
इस वक्त मैं आपको बता रहा हूं, इस वक्त जो 200 यूनिट्स हमने उस दिन जोर इस पे दिया है कि आप अगर 200 बिजली यूनिट खर्च करने वाले लोगों को अगर आप जो प्रोटेक्टेड हैं अगर आप उनको रिलीफ देते हैं तो फिर आप जिस महीने में उनकी 200 से ज्यादा थी तो आप उस महीने की ज्यादा ले ली। तो इस पे हमने बहुत ज्यादा जोर दिया कि आप ये ना कहें कि आप 5 महीने 200 कर ले तो 6 महीने जब आप 200 करते तो हम आपको प्रोटेक्टेड लिस्ट में डालेंगे और अगर आपने फिर नहीं किया तो हम आपको प्रोटेक्टेड लिस्ट में नहीं डालेंगे। तो इस पे सबसे ज्यादा जोर मैंने दिया कि नहीं, अगर गरीब लोगों की किसी के घर में अगर किसी दिन शादी हो जाए किसी महीने में और उसकी 203 या 205 यूनिट खर्च हो जाते हैं तो बेशक आप उनसे ज्यादा ले लें, लेकिन अगर वो जितने भी महीनों में किस महीनों में अगर वो 200 खर्च करते हैं यूनिट तो आप उनसे प्रोटेक्टेड यूनिट पे ले लें जिनको उसको फायदा है। लेकिन मैं आपको बता रहा हूं कि आईपीपीस के साथ रिविजिट करना, नेगोशिएशन करना, ये जनरल मासेस को तकरीबन कम से कम 60-70 लाख लोगों को मिलेगा।
तो ये जो 60-70 लाख लोगों को फायदा मिलेगा, इस आपने अब तक जो नंबर्स कैलकुलेट किए और जो आपने नंबर्स अब तक प्रेजेंट किए हैं, मैं कुछ ऑब्जर्वेशंस देख रहा था कमेटी की जिसमें कहा गया कि जो नेपरा के हुकाम है और जो पावर डिवीजन के लोग हैं वो तावन नहीं कर रहे कमेटी से, कितना सच है इसमें और कितने अब तक डॉक्यूमेंट्स उन्होंने दिए, कितने नहीं दिए?
असद मैंने उस दिन स्टार्ट यहां से लिया कि यहां पे नेपरा के चेयरमैन क्यों नहीं है, यहाँ पे केसी के चीफ एग्जीक्यूटिव को नहीं है। मैंने 5 सवाल किए थे लास्ट मीटिंग में, तो मुझसे पावर डिवीजन के तमाम जिम्मेदारान ने मुझसे 2 दिन मांगे कि सेनेटर साहब हम आपको 2 दिन में ये जवाब देंगे। मैंने उनको रिलीफ दिया, मैंने कहा 2 दिन न दे, आप नेक्स्ट मीटिंग में, जो परसों मीटिंग थी, जब मैंने उस सवाल किया तो मुझे शुरू में वो फिगर नहीं दिया गया जो मैंने पूछा था। तो मैंने कहा कि मैंने आपसे ये कहा था कि आपकी एम्प्लाइज कितनी है, आपकी मुफ्त बिजली कितनी है, आपकी चोरी की बिजली कितनी है, आपके साथ पुलिस तावन करती है कि नहीं करती है, आईएमएफ से आपको क्या कौन किन किन शराइत पे आप उनके एग्रीमेंट्स हुए हैं, क्या वो चोरी की बिजली डायरेक्ट कनेक्शन ये वो मना करते हैं। आईएमएफ तो कह रहे हैं कि आप गरीबों को फायदा दे दें लेकिन बड़ों लोगों को आप सब्सिडी ना दे। उस दिन जब मैंने पूछा तो उसके बहुत ज्यादा ऐसे सवालात थे जो कि उनके कंसर्न ऑफिसर नहीं थे, जिनको वन के चीफ एग्जीक्यूटिव नहीं आया था, कि इसी का चीफ एग्जीक्यूटिव नहीं आया था, तो मैंने उनसे बहुत अदब के साथ इज्जत के दायरे में मैंने कहा, देखिए हम वी डोंट वांट टू क्रिटिसाइज यू, वी वांट टू रिजॉल्व द इशू फॉर द सेक ऑफ कम्युनिटी, फॉर द सेक ऑफ जनरल मासेस, इसलिए कि इस वक्त पूरे पाकिस्तान के गरीब अवाम स्टैंडिंग कमेटी की तरफ देख रहे हैं कि स्टैंडिंग कमेटी में हमारे लिए गरीबों के लिए क्या फैसले होंगे। आज जो जिम्मेदारान नहीं आए थे या नहीं आए हैं तो हम किससे सवाल करें, लेकिन जो हमारा एडिशनल सेक्रेटरी है अरशद मजीद साहब, वो पूरे 4-4.5 घंटे मीटिंग में बैठे थे, उसने कोशिश की कि ओ अफिसर आ जाए, और उसी वक्त पर नेपरा चेयरमैन भी आ गया, उनके मेंबर्स भी आ गए, लेकिन केसी के चीफ एग्जीक्यूटिव कह रहा था कि ये लॉ एंड ऑर्डर की वजह से कराची से नहीं पहुंचे, तो हमने उनसे रिक्वेस्ट की कि नेक्स्ट मीटिंग में इंश्योर कर ले तमाम वो जिम्मेदार।
लेकिन इन सब के पहुंचने के बाद भी सेनेटर किस हद तक मसला हल हो सकता है आपकी सिफारिशात पे, ये भी एक अलग सवाल है, उस पे आपने क्या सोचा है, उस एंगल से आपने सोचा है आपकी जो भी सिफारिशात होंगी उस पे अमल दरामद होता है या नहीं, उस पे क्या करेंगे आप?
देखिए स्टैंडिंग कमेटी का जो काम है वो रिकमेंडेशन है, स्टैंडिंग कमेटी का काम रिकमेंडेशन है, और उन अफिसर जिनकी जो प्रोग्रेस है, जिनका जो वर्क है वो है इदारे के नुकसान के लिए, तो हम रिकमेंडेशन मिनिस्ट्री को देते हैं, पावर डिवीजन को देते हैं कि इसको आप यहां से हटाएं, या जिनके अपॉइंटमेंट इलीगल हो चुके हैं तो हम रिकमेंडेशन देते हैं कि किस बुनियाद पे आपने इसको बोर्ड ऑफ डायरेक्टर का चेयरमैन या आपने इसके सीईओ बनाया है।
सो बेसिकली आप इस तरह की जो रिकमेंडेशंस हैं आप समझते हैं कि उनसे कुछ रेफरेंस आएगा। लास्ट पे सेनेटर साहब एक चीज मुझे बताइएगा कि आईपीपीएस की मिल्कियत के हवाले से भी बहुत से सवाल आते हैं, इन समातों में इस बारे में आपको कुछ इन्फॉर्मेशन मिली?
अब मैं समझता हूं कि नेक्स्ट मीटिंग में जो 14 को हमने कॉल की है इसमें ये तमाम जो आपके सवालात है जो आईपीपीस की है मलकियत है ये तमाम चीजें इंक्लूडिंग के कराची इलेक्ट्रिक सप्लाई कॉरपोरेशन के जो सीईओ साहब वो भी आएंगे, बाकी अफिसर ने भी कमिटमेंट की है, चीफ सेक्रेटरी साहब। देखिए मैं एक बात यहां बता दूं, मैं इस तरफ आता हूं कि चीफ सेक्रेटरी साहब एडिशनल सेक्रेटरी साहब वो चाहते हैं कि आवाम की और जख्मों पे मरहम रखे।
सर साहब ये सब चाहते हैं कि आवाम के जख्मों पे मरहम रखें लेकिन मरहम कहीं लगता हुआ नजर नहीं आ रहा। बहुत शुक्रिया आपका, आपसे दोबारा बात करेंगे इस हवाले से जब आपको इन सवालों के जवाब अगली हियरिंग में मोस्ट लाइकली मिल जाएंगे तो आपसे दोबारा बात करेंगे। बहुत शुक्रिया सेनेटर आपका हमें ज्वाइन करने का। क्या इस वक्त हुकूमत बिजली की कोई सब्सिडी दे भी रही है और खासतौर पर बिजली की चोरी को रोकने के लिए क्या इकदाम होने चाहिए, इस मौजू पर बात करने के लिए हमें ज्वाइन किया है फजलुल्लाह कुरैशी ने, जो कि प्लानिंग कमीशन के साबिक सेक्रेटरी रह चुके हैं और मेंबर नेपरा भी रह चुके हैं। बहुत शुक्रिया फजल साहब आपका। बिजली की पैदावार से मुतालिक जो अदाद शुमार हैं उनसे ना ये तो हमें पता चलता है कि बिजली की जो डिमांड है वो बहुत कम है जिसके अगेंस्ट हम कैपेसिटी पेमेंट्स दे रहे हैं, आपके ख्याल में बिजली के बहरान की असल वजह है क्या?
असल वजह ओवर प्रोडक्शन है जी, क्योंकि जिस हुकूमत ने क्योंकि ये एक पॉलिटिकल आप न समझे, ये एक किस्म का एक ये इब्तिदा शुरू हुई कि उस वक्त रियली वी वर नीड डायर नीड ऑफ द बिजली, ये 90s की बात है, उस वक्त शॉर्टकट ये किया गया कि हम आईपीपीज में चले गए। अब आईपीपीज में जाते हुए हमने ये नहीं सोचा कि ये कितना मोर महंगा पड़ेगा कितना सस्ता पड़ेगा, क्योंकि हमारा पहले दफा तजुर्बा था। लेकिन जनरली ये बात उस वक्त हुई, ये मैं बेनजीर जमाने की बात करता हूँ, जिस वक्त जो ऑर्डिनरी वो 4-5 सेंट में वो बाकी वर्ल्ड एग्रीमेंट कर रही थी, जिसमें बांग्लादेश ने और सस्ते किए थे, फिलिपाइन ने किए थे, लेकिन हमने जो था उस वक्त 6 सेंट से अबो में किए, वो देट वॉज सुसाइडल। एक तो वहां से हमें गलती हुई कि हमने जो था वो ओवर कास्ट करके बगैर बिडिंग के, क्योंकि पूरा जो आईपीपी सिस्टम था वो प्लानिंग कमीशन से बाहर आया, गवर्नमेंट है कॉन्स्टिट्यूटेड है कैबिनेट कमेटी ऑन एनर्जी उन्होंने फैसला किया, तो इसकी जो टेक्निकल प्रोसेसिंग प्लानिंग कमीशन में आई बीइंग द सेक्रेटरी ऑफ द प्लानिंग कमीशन मेरे सामने ये चीजें नहीं आई और ये बाला बाला हो गया और इसके लिए बड़े बाद में फिर स्कैंडल बने जो भी कुछ हुआ। तो पहली गलती यहाँ पे हुई कि हमने जो आईपीपी किए वो बगैर सोचे समझे किए और उसके बाद
तो ये सोचने का काम किसका था फर्ज़ साहब, सोचने का काम किसका था? ये नॉर्मली हम तो ये समझते हैं कि प्लानिंग का काम था, आप कह रहे हैं प्लानिंग से अलग कर दिया गया, कैबिनेट डिवीजन का काम था ये?
नहीं आए پلاننگ کمیشن سے باہر نکال کے لیے گئے، ایک انرجی کیبینٹ کمیٹی انرجی بنی، انہوں نے وہ پروجیکٹ اپرو کیا، انہوں نے اگریمنٹ اپرو کی.
تو ابھی اگر ہم دیکھتے ہیں ابھی جو سچویشن ہے، ابھی جو سچویشن ہے، توانائی کے وزیر کہتے ہیں کہ تب تک کوئی ریلیف نہیں ملے گا جب تک بجلی چوری نہیں رکے گی. تو بجلی چوروں کو ڈھونڈنا اور ان کے خلاف کاروائی کرنا جو جی ایک پہلو ہے، لیکن حکومت کہتی ہے کہ جو بجلی چوری ہو رہی ہے جب تک نہیں رکتی اس حوالے سے کوئی ریلیف نہیں دیا جا سکتا. تو یہ کہ عوام کی ذمہ داری ہے کہ جا کے چور ڈھونڈے یا رپورٹ کرے، یا حکومت نے کرنا تھا جو اب تک نہیں کر سکی اور اس کی ذمہ داری؟
میں آپ کو گزارش کروں کہ بجلی کی چوری میں جو بجلی کے ڈسٹریبیوٹرز ہیں وہ اس میں انوالو ہیں، ان کے امپلائیز انوالو ہیں، ان کو یونین کی پروٹیکشن ہے اور لوکل پولیٹیشن کی پروٹیکشن ہے انہیں، کیونکہ جو بجلی کے چوری میں انوالو ہیں وہ ہوتے ہیں، ساری کمپنیز میں نہیں ہیں، یہ پانچ چھ سلیکٹڈ کمپنی ہیں جس میں بہت زیادہ چوری ہے، جو زیادہ تر جو فیصل آباد ہے، لاہور ہے، اسلام آباد ہے، گوجرانوالہ ہے، یہاں پہ چوری کم ہے، لیکن کوئٹہ ہے، پشاور ہے، سکھر ہے، حیدرآباد ہے، اس میں چوری بہت زیادہ ہے. اور جہاں تک میرا اندازہ ہے کہ چوروں کو باقاعدہ ایک پروٹیکشن ہے، چوروں ایک آرگنائز طریقے سے چوری ہوتی ہے، جو کنڈے لگائے جاتے ہیں وہ لوگوں کو پتہ ہوتا ہے کون کنڈے لگا رہا ہے، کون بجلی زیادہ کنزیوم کر رہا ہے، اور اس کے لیے وہ جو مینجمنٹ ہے وہ تیار نہیں ہے.
تو بیسیکلی یہ مینجمنٹ کا قصور ہے اور آپ کے خیال میں ملازمین اس میں شامل ہیں. تو بجلی کی سبسڈی کے حوالے سے اکثر بات کی جاتی ہے، کتنی سبسڈی دے رہی ہے حکومت اس وقت عوام کو، اور یہ کیا حکومتی اداروں کی نااہلی ہے جس کو سبسڈی کی مد میں ڈالا جا رہا ہے؟ کیونکہ ایکچوئل سبسڈی تو کہیں پہنچتی نظر نہیں آتی.
نااہلی نہیں ہے، جو اہل ہیں ان کو مل رہی ہے سبسڈی، سب کو سبسڈی نہیں مل رہی ہے. یہ 200 والے جو پروٹیکٹڈ ہم سو کال کرتے ہیں ان کو کوئی 50-100 روپے کی سبسڈی مل رہی ہوگی جو گورنمنٹ.
لیکن فضل صاحب سبسڈی اگر ہم اس طرح سے کیلکولیٹ کریں، جو میرا پوائنٹ آف ویو تھا اس حوالے سے پوچھنے کا آپ سے، کہ سبسڈی کو اگر اس طرح سے کیلکولیٹ کریں کہ جو چوری کا سارا کھاتا ہے وہ سارے کا سارا، اور اس کے علاوہ جو لائن لاسز ہیں وہ سارے اگر پر یونٹ کاسٹ میں ڈالے جائیں گے تو آپ تو تب سبسڈی دے رہے ہیں. تو وہ نااہلی ہے کسی کی جس کو سبسڈی کے نام پہ، غریبوں کے نام پہ جو ہے وہ بل پھاڑا جا رہا ہے؟
نااہلی نہیں ہے ایک قسم کا. ایک میں بتاؤں کہ جب آپ عوام کی بات کرتے ہیں تو اس وقت وہ تین ادارے، چار ادارے ہیں، ایک ہے آئی پی پیز، ایک ہے سی پی پی اے جو سینٹرل پاور پرچیز ایجنسی ہیں، ایک نیپرا ہے اور ایک پاور ڈویژن ہے. یہ جو ڈسکوز ہے پاور ڈویژن کے عدد، تو یہ تین ادارے جو ہے یہ آئی پی پیز کے آگے مجبور ہیں. اور سوال ہے کہ اور کوئی بھی اداروں میں سے کوئی، ہر ایک کو اپنا اپنا کام جو جس طریقے سے آپ چاہتے ہیں، جو ملک کی صورت حال ہے، ان اداروں کو سیریسلی کرنا چاہیے. خود آپ نے سینیٹر صاحب سے سنا کہ وہ سیریس نہیں، وہ جواب نہیں دینا چاہتے. اور میرا بھی آبزرویشن یہ ہے کہ ان کو، جیسے جب آپ نے بات کی کہ آل دا تھری جو تین آدمی یہ ہیں، ان کا عوام سے اب تک کوئی نہیں. اب یہ جب اتنا پریشر پڑا ہے، سارے ملک پہ پولیٹیکل ٹرموائل آ گیا ہے، تو پھر یہ اب فی الحال تو آئی ایم ایف کے پیچھے رک رہے ہیں. لیکن سوال ہے کہ آئی ایم کے، اگر آئی ایم ایف نہیں مانتا تو، اگر یہ نہیں دیتے ریلیف اور آئی ایم نہیں مانتا اور تین فیکٹر چڑھتے رہتے ہیں، جیسے کہ اب سنا ہے کہ ریٹ آف انٹرسٹ بھی پڑے گا، پیٹرول کی قیمتیں یا گیس کی قیمتیں یا فیول کی قیمتیں بھی بڑھ رہی ہیں، ٹیکسز میں بھی کوئی ریلیف نہیں آ رہا، تو یہ بجلی 70-80-90 روپے کوئی افورڈ نہیں کر سکے گا، اور مڈل کلاس لوگ بھی اسٹریٹ پہ آ جائیں گے، لوگ بل دینا بند کر دیں گے، پھر آئی ایم ایف کو یہ کیا کریں گے؟
تو کتنا ممکن ہے، کتنا ممکن ہے کہ بجلی پیدا کرنے والی جو کمپنی ہے ان سے معاہدے جو ہوئے ہیں ان پہ نظر ثانی کی جائے اور اس کے بعد معاملات بہتر ہو جائیں؟ کوئی کوشن ہے اس
میرے خیال میں آدھے سے زیادہ کمپنی سے معاہدے کر سکتے ہیں، دوبارہ ریویو کر سکتے. کیوں کہ ان کو جو پی پی اے سے پاور پرچیز اگریمنٹس، یہ سارے تقریباً میں آدھے سے زیادہ بڑے اگریمنٹس ایکسپائر ہو رہے ہیں، ان کی ڈیوریشن ختم ہو گئی ہے، کیونکہ 25-30 سال سے تھے. اور سب سے بڑے بڑے جو تھے، جیسے ہپکو کا تھا، اس کے بعد یہ کیپکو ہے، اس کے بعد گولمت ہے، یار ایک بے شمار جو تھے وہ آئی پی پیز، آدھے سے زیادہ آئی پی پیز جو بڑی کیپیسٹی والے ہیں وہ لگے تھے 90s میں اور ارلی 20s میں. اس کے ان میں آپ ڈیفینیٹلی یو کین گو اینڈ ری نیگوشیٹ، اور ان کے ساتھ اور اپنی قیمت تقریباً نکال چکے ہیں. اس لیے جب ان کے بقایا اس وقت جو ہیں، بقایا جو آئی پی پیز کے وہ ہے 1509 ارب، 1.5 ٹریلین، اینڈ دے افورڈ اٹ. دیکھیں اگر آپ کے پاس، اب اگر یو آر بیک ٹو بال، آئی پی پیز نے 1509 ارب یعنی کہ 1.5 ٹریلین ان کے بقایا جات ہے، جس کو ہم سرکولر ڈیٹ کہتے ہیں، وہ افورڈ کر سکتے ہیں، تو ان کے پاس افورڈیبلٹی ہے.
تو یہ کانٹریکٹ جو ہیں آپ کے خیال میں ریویو کیا جا سکتے ہیں. بہت بہت شکریہ فضل اللہ قریشی، آپ ہمارے ساتھ تھے اسلامات سے اور اس حوالے سے ہم سے بات کر رہے تھے. اسی پہ ختم کرتے ہیں ناظرین آج کا ویو 360. سٹے سیف. اسد اللہ خالد کو اجازت دیجیے. خدا حافظ.
روایت امروز
روایت امروز
سلام شنونده های گرامی، آرزو دارم هر جای هستین وقت خوش داشته باشین.
و بیننده برنامه روایت امروز باشین. من نیم ساعت آینده با شما خواهم بود در برنامه روایت امروز. در این برنامه در رابطه با افزایش مهاجرت ها از افغانستان به کشورهای مختلف صحبت خواهیم داشت. اگرچه مهاجرت ها از افغانستان و کشورهای جهان از حدود بیش از 14 افزایش یافته بود و وجود داشت و جریان داشت، اما بر اساس یک گزارش تازه اداره مهاجرت اتحادیه اروپا، افغان‌ها متقاضیان مهاجرت از افغانستان به اروپا تنها در نیمه اول سال 2023 به بیش از 500,000 نفر رسیده و افغان‌ها بعد از سوری‌ها دومین بزرگترین متقاضیان پناهندگی به اتحادیه اروپا هستند، البته تنها به اتحادیه اروپا، که این در نوع خود اولین بار است چنین گزارش نشر شده. در این برنامه در رابطه با دلایل افزایش مهاجرت و همچنانی که متقاضیان مهاجرت به اروپا چقدر چانس دارن، چانس پذیرش دارن، در این مورد با محترم احمد راتب فقیری آگاه امور مهاجرت که از اروپا با ما هستن صحبت میکنیم. آقای فقیری، همکار ما میگن در خط هستین، خوش آمدین به برنامه.
تشکر، زنده باشین. تشکر از دعوت شما و من به شما و شنونده های عزیز شما و همکارایتان سلام تقدیم میکنم.
ممنون شما، ممنون از وقتتان و از حضورتان در برنامه. خب گزارش شما گاهی دارین، اگر شروع کنیم از گزارشی که اداره مهاجرت اتحادیه اروپا نشر کرده، افغان ها بعد از سوری ها در جایگاه دوم قرار گرفتن که بیشترین تقاضای مهاجرت به اروپا را میکنن. نخست اگر کمی بگوین دلیل از چی میتونه باشه؟
دلیل افزایش تعداد درخواست های پناهندگی توسط مهاجرین که از افغانستان هستند معمولا وابستگی دارد به چگونگی شرایط سیاسی، اجتماعی و اقتصادی در داخل افغانستان. قبل از این که سوریه و عراق در اونجا جنگ و اینا شروع شود، افغانستان در دوره های مثلا رژیم خلق پرچم در سال های 90 و همچنان دوران اول طالبان در رده اول قرار داشتیم. بیشترین تعداد پناهنده در جهان از افغانستان بود، اما در رابطه با اروپا هم در چند سال آخر بعد سوریه همی مقام دومه داشته، ولی این تعداد 500,000 که در این سال داخل شده این کاملا به سبق هست و علت از این باید جستجو کنیم در بحران اقتصادی، اجتماعی و بخصوص حقوق بشری که در افغانستان موجود است. به طور مثال فقر بیداد میکنه. طالبا باعث حاکمای از این کشور ایش نوست توجهی به این که مشکلات بین المللی رو مثلا حل کنن با کشورهای دیگه تا هم سرمایه گذاری در پروژه های انکشافی افغانستان بیاد شود و هم کمک های بشری به افغانستان فرازه شود، اونا به این توجهی ندارن. وقتی فقر زیاد شود، وقتی اقتصاد، چرخه اقتصاد کاملا از حرکت بانه، در اون صورت مردم از بیکاری و فقر مجبور به ترک کشور میشن. البته این صرف یکی از دلایل است، ولی دلیل مهمتر از او بحران حقوق بشری است. مثلا ما میبینیم که نیمی از نفوس افغانستان که خانم ها هستن کاملا از بسیاری حقوق مدنیش و ابتداییشان محروم ساخته شدن، در برابرش هم تبعیض جنسیتی رسمی اعمال میشه توسط طالبا و اینا اعضای خانواده هستن. مثلا اگر فرض بکنیم 1,000,000 دختر از مکتب مانده، اینا مربوط 1,000,000 فامیل هستن و این فامیل ها میخواین که دخترهاشان دست بخوانن، تحصیل کنن و چون در افغانستان امکان نداره مجبور به مهاجرت میشن. امی واقع چند وقت پیش در شهر هرات که طالب اعلان کردن که در یک روز به بیش از 1,000 نفر میتونن پاسپورت بتن، در اون روز بیش از 20,000 نفر در اون منطقه که دفتر پاسپورت طالب ها بود هجوم آوردن و میخواستن پاسپورت بگیرن. اشتیاق را نشان میده که مردم دارن بر آمدن از افغانستان و علتش چیست؟ اینا کشور خود معلوم دار دوست دارن، اینا میخواین با فامیلای خود با قارب خود اونجا باشن، ولی بخصوص همین شرایط بران حقوق بشری و بران بشر دوستانی که در افغانستان وجود دارن باعث شده که
تشکر میکنم. فقیری سیب، شما گفتین که البته قبل از جنگ عراق سوریه افغانستان اول بود در رده کسانی که مهاجر بیشترین مهاجرت را در دنیا داشت. حالا تنها گزارش از اتحادیه اروپا نشر شده، اگر شما دیگه گزارش ها از دیگه کشورها را داشته باشین، کانادا، امریکا، دیگه کشورها و همچنان پاکستان، ایران، کشورهای آسیای میانه، شما فکر میکنین هنوزم افغانستان از نظر تعداد نفوس که با مهاجرت رفتن افغانستان ترک کردن باز هم بیشتر باشه، اول باشه، افغانستان در کجاست از نگاه عمومی؟
به نظر من البته کانادا و امریکا کشورهایی است که اونا زیادتر از طریق مهاجرت میپذیرن، ولی از سقوط رژیم قبلی به ایسو اونا هم تعداد زیاد از طریق تخلیه بردن. مثلا تنها بیش از 40,000 افغان تنها توسط کشورهای اتحادیه اروپا تخلیه شده تا به حال. کانادا و امریکا به تعداد بسیار بیشتر، شاید به چند از این مقدار اونا هم تخلیه کردن و بردن. در مخصوصا امریکا در بیشتر از 7,000 افغان تخلیه شدن. اینا یک قسمت دیگه از اونا هنوز مانده، در حدود 270,000 انسان دیگه افغانستان که به خاطر همکاری ایشان با پروژه ها و یا قوای مسلح کشورهای عضو ناتو افغانستان جانشان به خطر است، نه در کشورهای همسایه و یا در بعضی جای ها داخل افغانستان پت هستند و منتظر عزیز هستند که کارشان بالاخره یک طرفه شد و اینا بتانند تخلیه شوند و انتقال داده شوند در کشورهای که اینا با اونا همکاری کردن. همچنان در منطقه ما در پاکستان ایران بیشترین افغان ها بیشترین تعداد پناهنده رو اونجا دارن، البته از کشورهای دیگه از پاکستان مثلا عراق اینجا هم در ایران وجود داره، ولی ایش قابل مقایسه نیست تعدادشان با افغان ها. و همین انتقال قدرت یا به طالب ها این باعث از این شد که موج مهاجرت ها از افغانستان چی به کشورهای منطقه و چی به اروپا و امریکا اینا دوباره یک جهش خاص دیگر به خود بگیره و امروز ما شاید این حالت هستیم که بیش از 500,000 افغان تنها در اروپا که با دور خود دیوارهای آهنی هم ساخته که کس داخل شده نتانه، ولی قلی 500,000 افغان داخل اروپا میشه و این
او هم تنها در شش ماه درست؟
بله تنها در شش ماه. تنها در شش ماه رقم نیم میلیون واقعا تکان دهنده است. نه تنها یک بحران برای کشورهای اروپایی که سیستم پناهندگیشان توانایی جذب تعداد زیاد نداره وجود میاره، بلکه برای خود افغانستان هم بحران قرار مهسا باعث میشه، چون اونجا تسلیل کرده های ما از فنکرد افغانستان میاین، مخصوصا به اروپا که میاین اکثرشان هم مرد نست.
خب شما گفتین اروپا دور خود دیوارهای آهنین کشیده به خاطر که نمیخواد مهاجرین زیاد، ظرفیت شما شاید نداشته باشه که مثلا در شش ماه نیم میلیون مهاجر به کشورهای اروپایی وارد شوه، از این خاطر باز هم با این مشکل داخل اروپا نیم میلیون نفر در شش ماه شده، که حتی اگر رفتن راه ها را باز بگیریم که مثلا راه های اروپا چقدر با مشکلات و با خطر افغانها چقدر به جان خطر میپذیرن، یعنی که تا اروپا خود می رسانن، راه ها هم کمتر از دیوارهای آهنین یا مو هفت خان رستم نیست که اینا تا خود به اروپا می رسن، به می اصطلاح هست که از هفت خان رستم بگذرن. البته بعد از این که مهاجرین میرسن به اروپا پناهندگان، اینا چقدر شانس قبولی دارن در اروپا؟ افغان هایی که خصوصا تا دو سال گذشته که به اروپا آمدن، اینا چقدر شانس دارن که قبول شون؟
خب یک مسئله هست که کشورهای اروپایی اینا رو نمیتونه پس روان کنن به افغانستان، چون که بخصوصا حالا که طالبا هم به رسمیت شناخته نمیشه و گزارشات ملل متحد و گزارشات سازمان های جهانی حقوق بشر در موردشان فوق العاده منفی است، این کشورها نمیتونه اونا رو بفرسته دوباره، ولی کوششان به ایست که موانع خلق کنن و به تعویق برتن قبولی ره. مثلا افغان هایی که خودشان به کار خود حرکت میکنن میاین به طرف اروپا و داخل میشن، اونا باید حداقل یک و نیم سال منتظر ازی باشن که نوبتشان برسه برای انترویو با مقامات امیگریشن، و شاید بیشتر از دو سال در بر بگیره تا زمانی که اونا قبول میشن و یک سرپناه میتونن به دست بیارن. این هم به کشورهای داخل قاره اروپا است، مثلا کشورهای مثلا انگلستان که مربوط به اتحاد اروپا نیست، شرایط در اونجا بسیار بدتر است از اینجا که در و بعضی کشورها مثلا بلژیم در این اواخر فیصله کرده که چون ما جای سرپناه به اندازه کافی برای همه پناهجویان داریم، پناهجویان جوان و مرد، اینا باید مقصدشان از مجرد هاست، اینا برشان دیگه سرپناه داده نمیشه. به همین ترتیب بسیار به صدها و هزارها جوان افغان هم مجبور شدن که در سر سرک به استشن ریل و غیره جای بر خود یک سرپناه جستجو کنند. و
خب راتس فخیری صاحب، یعنی قبولی به این معناست که اینا صاحب شلتر میشن، اما پیش از یک قبول شون اینا کجا میباشن؟ دولت بر از اینا هیچ امکاناتی نمیده، مجبور هستن خود مسئولیت زندگی خود جای خود داشته باشن؟
بله بله، در بلژیم کاملا نمترست، بلژیم کاملا نمترست، مثلا در کشور هلند پلیسی بگیره در پیش گرفته بودن، که البته حال کابینه فعلا کابینه سرپرست شدن، ولی قرار بود که بعد از اینکه یک فرد مثلا پدر اینجا قبول میشه، نه تنها فامیل خود برای یک و نیم الی دو سال دیگه درخواست بر آمدن فامیل خود کنم. فرض کنیم اولی که میآید بر قبولی خودش حداقل دو سال کار است، بعد از او باید دو سال دیگه هم صبر میکرد تا ای که میتونست درخواست کنه بر آمدن اعضای فامیل خود. و این واقعا ظالمانه است و باعث از میشه که امراض روانی و تکالیف جسمی و غیره برای می کسی که مثلا 4 سال 5 سال کمپا بدون فامیل و بدون سرنوشت زندگی میکنن برشان بوجود بیاید.
شما از مجردین و فامیل ها گفتین، با در نظر داشت قیودات و موانعی که در راه تحصیل و کار زنان در افغانستان است، در این دو سال گذشته بیشتر پناهنده ها یا پناهجویان که وارد اروپا شده فامیل هستن، زنان هستن، مردان هستن، کیا هستن؟
بیشتر فامیل هستن. اول تعداد مجرد ها مخصوص کسایی که سنشان از 18 پایان است هم بسیار زیاد است. اینا هم یک شدی زیاد را تشکیل میتن به خاطر از اینکه اکثرا فامیلا مثلا اگر امی یک نفر که خودسال است و بدون همراهی اعضای فامیل خود یعنی تنها به اروپا آمده، اگری پذیرفته شد میتونه تمام مثلا پدر مادر و بارا و برادرهای خود که از 18 سال سنشان پایان باشه اونا رو بخواین و از امی چانس بسیار فامیلا استفاده میکنن. یک جوان روان میکنن میگن برو تو کوشش بکن قبول شدی و بعد از اما رو بخواین و به میخاطر تعداد از اینا بسیار زیاد شده، بخصوص بلژیم کشور است که از این آیش شکایاتش چند 3 سال پیش هم بلند بود و لحال اینا را بری سرک کشیده و میگه
همی جوانایی که زیر سن 18 سال هستن هم که وقتی میرسن به اروپا مسئولیت از اینا را حکومت میگیره یا نه، چون اینا به حساب طفل گفته میشن طبق قانون جهانی؟
بله، حکومت مکلف است که مسئولیت از اینا را بگیره، اینا را جا با جا میکنن در مراکز بودو باش و مثلا بعد 6 ماه 7 ماه باز میتونن که مکتب برن یا یک کورس زبان اینا رو تحقیق کنن و مثلا کمک های تیبی گفا بشن دادن میشه. اما امی پناهنده هایی که تنها میاین و خود سال هستن پینتر از 18 هستن اینا هم حداقل باید 1.5 سال صبر کنن تا نوبتشان برای انترویو برسه و تا او زمان به می کمپ هستن و عدالت به سر نوشتی و اینا هستن وضعشان زودتر خراب میشه از اینا، چون که همون پختگی کلان سالا رو ندارن، تواناییشان برای تعمل همین و مشکلات هم کمتر است.
و با در نظر داشت از این که تعداد زیادی با اروپا میان و ای که طالبا میگن حالا افغانستان امنیت است، امنیت برقرار شده و بعضی نماینده ها هم از کشورهای اروپایی که از افغانستان دیدن میکنن میان خوشبینی نشان میتن در رابطه با امنیت، حالا شما گفتین قوانین سخت گیرانه تر شده در اروپا به خاطر از ای که اینا گنجایش پذیرش ندارن، خب معیارها چیست بر افغانهایی که باید پذیرفته شوند؟ اینا با چه معیارها با امی سردرگمی ها میتونن با در نظر داشت اعلانات مکرر طالبا که افغانستان امن است و همچنان قوانینی که سخت گیرانه تر شده میره در اروپا همه روزه، شما چه فکر میکنین قوانین چطور است؟ معیارها چیست که اینا قبول شوند؟
معیارها در قسمت معیارها ما دو چی داریم؟ دو نوع معیارها به کار برده میشه، یکی در رابطه با کسایی که همکاری کردن با پروژه ها یا قوای نظامی کشورهای ناتو، برای از اونا معیار اساسی است که بتونن ثابت کنن که کار کردن برای امنی رو و در پالویش بتونن نشان بدن که در خطر بودن به خاطر امی کار خود. بر از اینا همین دو میار است، ولی بر کسایی که به کار خود میاین میارا سختگیرانه تر است. اینا باید ثابت کنند که مطابق با یکی از بندهای ماده یک کنوانسیون ژنو اینا مستحق پناهندگی میشن. کو مسئله تعقیب عدلی تا تعقیب عدلی قرار گرفتن به خاطر عقاید سیاسی یا مذهبی و یا رابطه با یک مرد بودن به یکی از نژادهای تحت تتم و اینا میباشه که این نوع میارها باید مثلا فرد باید مستند و یا با دلایل بسیار مقنع اداره امیگریشن اما کشور قانع بسازه که واقعی جانش به خطر بوده و اگر نامه برآمد کشته می شد و اگر پس برم از بین میرم. این کار ساده نیست، این کار مشکل است. بعضی از هموطندارهای ما فکر میکنم که چون که اوضاع در افغانستان به تمام جهان معلوم است، اساسا این که ما بریم در یک کشور اروپایی ما پذیرفته میشیم اوتونیست، این یک اشتباه است به خاطر از این که شرایط عمومی یک کشور نمیتونه که باید از این شود که افراد از او کشور صرف به خاطر تعلق به او کشور قبول شوند در اروپا. البته کشورهای هست مثلا سوریه، سوریه را اروپا باید یک کشور نام رسما قبول کردن، به این خاطر افرادی که از سوریه میایند اونا از یک طرف اخراج نمیشن، از طرف دیگه به خاطر مشکل عمومی هم برشان اجازه نامای اقامت موقتی بر چند سال، سه سال یا پنج سال هم داده میشه.
سوریه یا اوکراین مثلا شاید؟
بله اوکراین کاملا و یکیز خاص دارم، اونا را باید میمان پذیرفتن و تا در خانه ها و اینا برشان جای بدش و اونا مثلا در کاریابی اینا هیچ مشکل در برابرشان نیست، میتونن که برن راست هم کار بپالن، کار پیدا کنن و شروع کنن به کار، در حالی که در رابطه با دیگه پناهجویا مثلا افغان ها شرقی توشید داره باید دقل یک شش ماه یک سال باید تیر کنن که بازباز از برشان یک شماری مالیاتی داده شد، بازباز از اونا بتانن که کار بکنن.
تشکر میکنم. البته به ختم پروگرام یک چهار دقیقه دیگه داریم. اگر از اروپا بریم به کانادا، کانادا با پاکستان توافق کرده که حدوداً 6000 افغان به کانادا اعزام شود. شما گفته میتونین که چرا توافقات با پاکستان صورت میگیره به خاطر اعزام افغان ها به کانادا؟
این قرارداد به خاطر عزیب با پاکستان صورت گرفته که وطن امیم وطنهای ما کسایی که باید تخلیه شوند اینا در داخل افغانستان هم چه امکان وجود نداشت، چون پروازهای بین المللی از اونجا وجود نداره، شاید دلایل مختلف داشته باشه از جمله تحریم ها و اینا و در ضمن موانعی که طالب ها خودشان خلق میکنن. به این خاطر تخلیه این پروگرام های تخلیه معمولا یا از پاکستان صورت میگیره یا از امارات متحده عربی و مثلا در گذشته با امارات متحده عربی هم کانادا قرارداد امضا کرد که هزار پناهجوی افغان انتقال بده به تسهیل کنه انتقالشان به کانادا و این بار هم چه قرار داد با پاکستان شده خاطر از این با کمک پاکستان کانادا نیاز داره که همین 6000 نفر اگرچه با ویزه قانونی و پاسپورت آمدن اما ویزه شان توره شده و اینا باز توره شدن ویزه اگر چه درخواستم کردن اما ویزیشان تمدید نشد سر از یام اینجا ماندن. هر کدام از یا گریمه شده توسط دولت پاکستان و حتی یک تعدادشان زندانی شدن، یک تعدادشان دیپورت شدن پس به افغانستان. در رابطه با کانادا دولت پاکستان قبول کرده بود که در
مثلا پاکستان چی زمینه ها را فراهم میکنه؟
مثلا پاکستان قبول میکنه که اینا را بدون از اینکه ویزه قانونی پاکستان داشته باشن اجازه بده که با وارد میدان هوایی و طیاره شوند و برن به طرف. در ضمن جریمهشان دولت کانادا میپردازه، او هم حل فصل میشه. و اگرچه جزئیات از این مسئله تاوال در کانادا نبرمازه، ولی مسئله انتقالشان هم هست که پاکستان از او نفهمی بره. مثلا اگر از طیارات پیایی استفاده شد برای انتقال از اینا، یک مقدار زیاد پول به کیسه دولت پاکستان که در حال افلاس اقتصادی هم هست ریخته میشه و این به نفع افغان های کنج منتظر ماندن تمام میشه. اما پاکستان هم متاسفانه هم مثل که میشه از پولی افغان ها نفع برده، ای با هم میبره.
شما فکر میکنین این پروسه شفاف باشه؟ مثلا در پروسه تخلیه و پروسه همچنینی تعدادی که مستحق نبودن رفتن، میشه که مثلا به جای افغان یک کسی دیگه از پاکستان معرفی شوه؟ بسیار گرفتن ویزه و پاسپورت افغانستان، پاسپورت افغانستان هم شاید برای یک تعداد زمینش میسر باشه. شما فکر میکنین چنین چیزی؟
نه من فکر نمیکنم، به خاطر از اینکه این بخش کار مربوط دولت پاکستان نیست، خود دولت کانادا تحقیقات خود کرده. در ضمن مصاحبه های از نزدیک سازمان بین المللی مهاجرت IOM با افغان ها میکنه و این پروسه ها را IOM تکمیل میکنن، به دست دولت پاکستان نیست. اما برای شفاف بودن از این، برای تثبیتش هیچ نوع تضمین وجود نداره. مثل که در گذشته اصلی استفاده شده، یک تعدادی که مستحق نبودن در اولین گروپ ها تخلیه شدن از افغانستان و آدم های مستحق و آدم های که واقعا کار کرده بودن و خطر متوجهشان هست، امروز یا در پاکستان و ایران و یا در داخل افغانستان مخفیستم.
بسیار زیاد تشکر میکنم از شما محترم احمد راتب فقیری که با برنامه بودین، با ما صحبت کردین در رابطه با وضعیت مهاجرین در اروپا و همچنان یک اشاره داشتین به وضعیت مهاجرین که قرار است برن به کانادا و 6000 مهاجر. برنامه دیگه یاری نمیکنه که بیشتر سوال ها را از شما بپرسیم، البته وقت یاری نمیکنه. از شما خداحافظی میکنم، تشکر از شما، وقت خوش داشته باشید. و همچنان از بیننده ها و شنونده های گرامی سپاسگزار هستیم که برنامه را دنبال کردن، دیدن و شنیدن. برنامه بعدی برنامه صدای شما، همکارانم میزبانتون خواهند بود. به برنامه زنگ بزنین، نظریات، پیشنهادات و سوالاتتون را مطرح کنین. از طرف من فوزیه احسان، وقت خوش داشته باشین.